नमस्कार। पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्राको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
विमानस्थलमा एयर ट्राफिक बढ्दो, नेपालगञ्जबाट काठमाडौँका लागि 10 र कर्णालीमा 20 उडान, दशकपछि रुपैडियामा डिएमए नेपाल भारत सीमा बैठक बस्ने।
जाजरकोटमा करोडो खर्चिएका सडक अल्पत्र, नियमित यातायात सञ्चालनमा कठिनाई, सडक सञ्जालमा नजोडिँदा हुम्लामा गाडी सञ्चालन।
दैलेखका विद्यालयमा किशोरी कक्षा कोठामा बेहोस हुने क्रम बढेपछि पठन पाठनमा समस्या, रुकुममा एक वर्षमा 3 करोडको बिउ बिक्री।
र कैलालीको हुलाकी राजमार्ग अझै निर्माण सम्पन्न भएन, चिकित्सक विरुद्ध कडा कानुन बनाइँदै मुगुमा रेबिजको सुई लगाउन 50,000 खर्च।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट,
ह्युन्डे फेस्टिभ डिलाइट 2074। यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे
पश्चिम डायरीको सुरुमा विमानस्थलमा एयर ट्राफिक बढ्दो, नेपालगञ्जबाट काठमाडौँका लागि 10 र कर्णालीमा 20 उडान दैनिक उडान हुने गरेको खबर रहेको छ। नेपालगञ्ज विमानस्थलमा दैनिक उडानको चाप बढ्दा एयर ट्राफिक जाम हुन थालेको छ। नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक 10 र कर्णाली अञ्चलमा 20 उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो। एक दिनमा करिब 30 उडान हुने गरेको छ। जहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्या समेत बढेको छ। उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड हुन थालेका छन्। कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थलले जनाएको छ। नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौँका लागि बुद्ध एयरका 3, यतिका 3, सौर्य र श्री एयरका 2-2 उडान दैनिक हुने गरेका छन्। कर्णालीका लागि तारा, सीता, यति, सिमरिक, कष्टमण्डपका 7 जहाजले दैनिक उडान भर्दै आएका छन्। मानसरोवर यात्रीका कारण पनि हुम्ला सिमकोटका उडान बढेका छन्। 2 ठूला जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङ स्थल छ। एकैपटक दैनिक उडान भर्ने बुद्ध, यति, सौर्य र श्री एयर होल्डमा भएर पार्किङमा समेत समस्या उत्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ। नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
नेपालसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपैडियामा झन्डै 1 दशकपछि उच्च अधिकारीले जायजा लिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन पारेर ग्रामीण स्वच्छता अभियान लिएर चौपाल कार्यक्रम गर्न बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेट डिएम अजयदीप सिंहले आइतबार रुपैडियाको औपचारिक भ्रमण गर्नुभएको हो। डिएमएले सीमावर्ती बजार रुपैडिया क्षेत्र र केलपुर ग्राम पञ्चायतको औपचारिक भ्रमण गरेको यो 1 दशकपछिको कार्यक्रम हो। रुपैडियाका वरिष्ठ पत्रकार मणिराम शर्माले भन्नुभयो, अर्का पत्रकार नवी अहमदले वरिष्ठ अधिकारीहरूको औपचारिक भ्रमण नहुँदा विकासमा निकै पछाडि रुपैडिया भ्रष्टाचारको दलदलमा फँसेको टिप्पणी गर्नुभयो। रुपैडिया भारत संवाददाताले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
जाजरकोट सदरमुकाम खलङ्गादेखि 5 कटिया जुम्ला सडक निर्माण सुरु भएको 10 वर्ष बितेको छ। निर्माणका लागि 20 करोड रुपैयाँ खर्च भइसकेको छ, तर जुम्ला जोड्ने यो मार्गको 20 किलोमिटरमा पनि नियमित यातायात सञ्चालन हुन सकेको छैन। यो सडकमा बस त के ट्र्याक्टर र जीप समेत गुड्न सक्दैनन्। सवारी साधन नचल्दा सर्वसाधारण शास्ति खेप्न बाध्य छन्। सडकको कम चौडाइ, नाली तथा ग्याबिन नहुनु, अप्ठ्यारो रेखाङ्कन, छोटा घुम्ती लगायत कारण यातायात सञ्चालन हुन नसकेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डित बताउनुहुन्छ। गारासाङ्गीदेखि नाउलीसम्मको रेखाङ्कन गाडी चढ्नै नसक्ने गरी निर्माण भएको पण्डितको भनाइ छ। आजको कान्तिपुरमा भीमबहादुर सिंहले खबर लेख्नु भएको छ।
आगामी शनिबार नेपाल भारत सीमावर्ती जिल्लाका अधिकारीहरूको औपचारिक बैठक सुरु हुने भएको छ। भारत बहराइच प्रशासनको औपचारिक आयोजनामा सीमावर्ती जिल्लाका अधिकारीहरूको बैठक हुने भएको हो। बहराइचमा डिस्ट्रिक्ट मजिस्ट्रेट अजयदीप सिंहको आतिथ्यमा हुने बैठकमा भारततर्फ श्रावस्ती जिल्लाका अधिकारीहरू समेत सहभागी हुने बताइएको छ। नेपालबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको कमाण्डमा बर्दिया र दाङका सुरक्षा अधिकारीहरू बहराइच जानेछन्। दैनिक नेपालगञ्जमा खबर छ।
मुगु जिल्लाका विभिन्न स्थानमा बौला कुकुर र स्यालले टोक्ने क्रम बढे पनि जिल्ला अस्पतालमा रेबिज रोग विरुद्ध लगाउने इन्जेक्सन सुई पाइँदैन। उक्त सुई लगाउन 50,000 रुपियाँभन्दा बढी खर्च गरेर जिल्ला बाहिर जान स्थानीय बाध्य छन्। पीडितहरू उपचारका लागि जिल्ला अस्पताल पुग्ने गरे पनि रेबिज विरुद्धको इन्जेक्सन नभएपछि नेपालगञ्ज जानुपर्ने अवस्था आएको हो। नेपालगञ्ज आइपुगी इन्जेक्सन लगाएर फर्किने क्रममा कम्तीमा 50,000 रुपियाँ खर्च हुने गरेको पीडितहरू बताउँछन्। आजको अन्नपूर्ण पोस्टमा जीवन सेजवालले खबर लेख्नु भएको छ।
दैलेखमा विद्यालय आउने किशोरी कक्षा कोठामै बिहोस हुने क्रम बढेपछि पठन पाठनमै समस्या हुन थालेको छ। पछिल्लो समय गुराँस गाउँपालिका 3 स्थित सेरी माविमा यो समस्या देखिएको हो। गाउँपालिकाकै सरस्वती माविमा पनि समस्या पटक पटक हुने गरेको छ। किशोरी बिहोस हुने क्रम नरोकिएपछि विद्यालयहरूमा पढाइ नै प्रभावित भएको शिक्षकहरू बताउँछन्। स्कुल पढ्न पुगेका किशोरी 81 बिहोस भएर ढल्छन्। एकजना बिहोस हुने बित्तिकै अरू पनि ढल्ने गरेको विद्यालयले जनाएको छ। कान्तिपुरमा खबर छ।
औपचारिक रूपमा गत माघ महिनामै उद्घाटन गरिएका हुलाकी राजमार्गको निर्माण अझै सकिएको छैन। बसन्ता वन क्षेत्रमा सरकारबाट रुख काट्ने अनुमति नमिल्दा निर्माण अधुरो छ। 2068 जेठबाट 2.5 वर्षमा सम्पन्न गर्ने गरी सुरु भएको कैलालीको हुलाकी राजमार्ग सरकारको कमी कमजोरीका कारण 6 वर्ष बितिसक्दा पनि पुरा हुन नसकेको हो। गत माघ 6 गते तत्कालीन भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेले निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको कैलालीको हुलाकी राजमार्गको उद्घाटन गर्नुभएको थियो। निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको भनेर स्थानीयले उद्घाटन समारोहमा विरोध प्रदर्शन पनि गरेका थिए। आजको नागरिकमा दिलबहादुर छत्यालले खबर लेख्नु भएको छ।
उता हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भए पनि 57 किलोमिटर सडकमा गाडी नियमित गुडिरहेका छन्। उत्तर तिब्बत सीमा हिल्साबाट दक्षिण नामखा गाउँपालिकाको तुमकोटसम्मको 38 किलोमिटर सडक र सिमकोटको उत्तर दक्षिणको 19 किलोमिटर सडकमा गाडी गुड्ने गरेका हुन्। हिल्साबाट दक्षिणतर्फ गाडी गुड्ने चिनिया बजारबाट खरिद गरेर ल्याइएका र सदरमुकामका हेलिकप्टरबाट ढुवानी गरिएका हुन्। जय बहादुर रोकाएले कान्तिपुरमा खबर लेख्नु भएको छ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई भत्ता वितरण गर्ने आफ्नो पहिलो प्राथमिकताको योजनालाई कार्यान्वयनमा ल्याएको छ। आइतबारदेखि उपमहानगरपालिकाले यो योजना कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले सुत्केरीलाई दिँदै आएको भत्तालाई 5,000 रुपियाँ पुर्याएको छ। यसअघि सरकारले 900 रुपियाँ भत्ता दिँदै आएको थियो। आजको नागरिकमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अस्थायी र स्थायी परिवार नियोजन बारेको धारणा,
यो बारेमा धारणा चाहिँ अब हेर्नुहुन्छ भने अब हुनुपर्ने व्यवस्थित परिवार बनाउनको लागि परिवार नियोजन प्रयोग गर्नुपर्ने हो। तर आम नागरिकको धारणा के छ, बच्चा नपाउनको लागि परिवार नियोजन गर्ने हो भन्ने चाहिँ एउटा आम धारणा भएको पाइएको छ। तर बिहा भइसकेपछि आफूले पढाइ पुरा नगर्दासम्म पनि पहिलो बच्चा पाउनुभन्दा अगाडि पनि परिवार नियोजनको साधनहरू प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ धेरै कम मात्रामा भएको छ। समुदाय स्तर महिलाको भण्डाकरण केही मात्रामा हुने गरेको छ, पुरुषहरूको भण्डाकरण चाहिँ हुँदैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363। भर्ना खुल्यो भर्ना खुल्यो विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज, बाँकी। सम्पर्क नम्बर 081-5795 र 521-75। दसैंको शुभ उपलक्ष्यमा सञ्जित ज्वेलर्स र टिसा ज्वेल्स एन्ड डायमन्ड्सको सहकार्यमा एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम हुन गइरहेको हुँदा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। मिति यही असोज 1, 2 र 3 गते एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम भरि प्रत्येक टिसाको हरेक 1,00,000 र 100,000 माथिका हिराका गहनाहरूको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउन चाहन्छौँ। अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-5123-128।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
चौथो परिवार नियोजन दिवस नेपालगञ्जमा पनि मनाइएको छ। व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो। उपमहानगरको हलमा आयोजित कार्यक्रममा बोल्दै मेयर डाक्टर धवल शमशेर राणाले परिवार नियोजन सुन्ने र सुनाउने विषय मात्र नभई स्वयं लागू गर्ने विषय भएको बताउनुभयो। नेपालगञ्ज नगरमा 12 हेल्थ पोस्ट रहेका छन्। यसैबीच हामीले दिवसको सन्दर्भ पारेर अस्थायी र थायी परिवार नियोजनको धारणा र बाँकेमा भइरहेका प्रयासबारे कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन अधिकृत बसन्त गैरे,
विशेष गरेर बाँके जिल्लामा चाहिँ परिवार नियोजनको समुदाय परिचालनको कार्यक्रममा चाहिँ अलि विशेष जोड दिनुपर्ने अवस्था छ। सेवा दिने भन्दा पनि अहिले हाम्रो चाहिँ धेरै हेल्थ पोस्ट, सबै हेल्थ पोस्टहरूमा लगभग उपलब्ध हुन सक्ने सम्मको सेवा चाहिँ उपलब्ध छ।
यहाँ परिवार नियोजनसँग सम्बन्धित रहेर बाँके जिल्लामा काम गर्नुभएको छ, धेरै क्षेत्रहरूमा पुग्नु भएको छ, अनुभव पनि छ। यो परिवार नियोजनबारे, अस्थायी परिवार नियोजन र स्थायी परिवार नियोजनबारे आम नागरिकहरूको धारणा के पाउनुभयो यहाँले?
अब साधनको प्रयोग र यो बारेमा धारणा चाहिँ अब हेर्नुहुन्छ भने अब हुनुपर्ने व्यवस्थित परिवार बनाउनको लागि परिवार नियोजन प्रयोग गर्नुपर्ने हो। तर आम नागरिकको धारणा के छ, बच्चा नपाउनको लागि परिवार नियोजन गर्ने हो भन्ने चाहिँ एउटा आम धारणा भएको पाइएको छ। तर बिहा भइसकेपछि आफूले पढाइ पुरा नगर्दासम्म पनि पहिलो बच्चा पाउनुभन्दा अगाडि पनि परिवार नियोजनको साधनहरू प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ धेरै कम मात्रामा भएको छ समुदाय स्तर, विशेष गरेर तराई क्षेत्रमा। त्यसमा पनि अझ विशेष गरेर भन्यो भने मधेसी र मुस्लिम समुदायहरूमा चाहिँ यो अब स्थायी भन्ने कुरा चाहिँ एकदमै कम प्रयोग भएको देखिन्छ।
त्यस्तै अन्य समुदायमा कस्तो छ, पुरुषहरूले स्थायी बन्ध्याकरण गरेको त्यस्तो तथ्याङ्कले के देखाउँछ?
समुदायहरूमा चाहिँ हुन्छ, विशेष गरेर हाम्रो यो पहाडी चौधरी समुदायहरूमा पनि केही गर्नुहुन्छ र विधि शिक्षित समुदायहरूमा चाहिँ महिलाको बन्ध्याकरण केही मात्रामा हुने गरेको छ, पुरुषहरूको बन्ध्याकरण चाहिँ हुँदैन।
अब यी कुराहरू भए प्रत्यक्ष रूपमा उपयोगी र फाइदामूलक चाहिँ के हुन्छ?
अब सबै साधनहरू हामीले त नेपाल सरकारले कुनै पनि एउटा साधन मात्रै धेरै प्रयोग होस्, एउटा साधन मात्रै प्रचलित होस् भने हामी चाहँदैनौँ। कुनै पनि एउटा साधन एउटा महिलाको लागि कहिले काहीँ सक्छ नभइदिन पनि सक्छ। कपटी पनि केही महिलाहरूले प्रयोग गरून्, इम्प्लान्ट पनि केहीले राखुन्, ढिपो पनि केहीले लगाउन्, पिल्स पनि केहीले खाउन्, भन्ध्याकरण केहीले गरून्, पुरुष भन्ध्याकरण केहीले गरून्, महिला भन्ध्याकरण केहीले गरून्, र त्यो समुदाय स्तरमा सबै साधनहरू चाहिँ रहिराखुन्, सबै गलत धारणाहरू हट्दै जाओस्, आफूले जुन उपयुक्त हुन्छ त्यो साधनहरू महिलाहरूले पुरुषहरूले प्रयोग गर्न पाउन् भन्ने चाहिँ हाम्रो धारणा।
परिवार नियोजन बारे जसरी कार्यक्रमहरू लिएर समुदाय स्तरमा जानुभयो, यी कार्यक्रमहरू सञ्चालनका क्रममा कस्ता चुनौतीहरू खेप्नु पर्यो?
विशेष गरेर चुनौतीहरू चाहिँ महिलाहरूले आफ्नो स्व विवेकले साधनहरू प्रयोग गर्न नसक्ने अवस्था चाहिँ विशेष गरेर हाम्रो समुदायमा व्याप्त छ अहिले पनि। महिलाहरूले साधन प्रयोग गर्नको लागि पुरुषहरूको अनुमति लिनुपर्ने अथवा श्रीमान र श्रीमतीको बिचमा पर्याप्त कुराकानी नहुने, त्यसले गर्दा महिलाले साधनहरू प्रयोग गर्न डर गराउनुपर्ने अवस्था इत्यादि कुराहरू चाहिँ जस्तो पाइएको छ।
यसले प्रत्यक्ष रूपमा कहाँनिर गएर असर पुर्याउँछ त?
प्रत्यक्ष रूपमा भन्नुहुन्छ भने ठ्याक्कै महिलाहरू मृत्युको मुखसम्म पुगेका छन् अनिश्चित गर्भ बोकेको कारणले गर्दा, र धेरै महिलाहरूमा आफ्नो जीवनकालसम्म पनि एक किसिमको समस्या रहिराख्ने हुन्छ अनिश्चित गर्भको कारणले गर्दा। 16 वर्षमा बिहे गरेर 18 वर्षमा गर्भवती भएको छ एउटा किशोरी, जसको कारणले गर्दा स्कुल छोड्न बाध्य भयो। के भयो भन्ने कुरा उसको कन्सिक्वेन्स त उसले आफ्नो जीवनमा भोग्छ नि। यही कुरा उसले 22 वर्षसम्म डिग्री गरेर एउटा रोजगार भएर बिहे गरेर बच्चा पाउन लागेको भए एउटा महिला इम्पावरमेन्ट हुन्थ्यो। कोही महिलाहरू 17, 18, 19 वर्षमा गर्भवती भएको कारणले गर्दा
भनेपछि परिवार नियोजनको कार्यक्रम भनेको जनसङ्ख्या वृद्धि नियन्त्रणका लागि मात्र नभई अन्य सामाजिक आर्थिक पक्षहरूलाई पनि समेटेको छ।
एकदम महिलाहरूको इम्पावरमेन्ट गर्ने, महिलाहरूको स्वास्थ्य राम्रो बनाउने र महिला सशक्तिकरण गर्नको लागि परिवार नियोजनको मुख्य उद्देश्य हो। जनसङ्ख्या नियन्त्रण गर्ने यसको पटक्कै पनि उद्देश्य हो। महिलाहरूले र पुरुषहरूले दम्पतिहरूले आफूले चाहे अनुसार बच्चा पाउन सक्छन्। 3 नियम पालन गरेर 20 पछि गर्भवती बन, 2 अन्तरमा बच्चा पाऊ, र आफूलाई चाहिए जति बच्चा पुगिसकेपछि आफूलाई भरपर्दो परिवार नियोजनको साधनहरू प्रयोग गरेर अनिश्चित गर्भवती नभइदियो। यति 3 कुरा पालन गर्नुहोस्, आफूले चाहे अनुसार बच्चा पछि पाउनुहोस्, आफूले चाहे अनुसार दम्पति पाउनुहोस्, आफू पनि स्वस्थ हुनुहोस्, सन्ततिलाई पनि स्वस्थ बनाउनुहोस्, परिवार नियोजनको उद्देश्य चाहिँ त्यो हो।
अब अन्त्यमा परिवार नियोजनको जुन साधन प्रयोग बारे गलत धारणाहरू पनि छन्, के भन्न चाहनुहुन्छ?
यो गलत धारणाहरू विभिन्न कारणहरूले आउँदो रहेछ है। अब कतिपय अवस्थामा हामीले एउटा मात्रै साधनलाई जोड गरेर जाँदाखेरि पनि धेरै गलत धारणाहरू भएको पाइएको छ। त्यसले गर्दा हामीले चाहिँ सकेसम्म सबै साधनहरूको लागि समुदाय स्तरमा उपलब्ध गराउने र विभिन्न आम सञ्चारका माध्यमहरूबाट परिवार नियोजन सम्बन्धी सन्देशहरू बजाएर र समुदाय स्तरमा अन्तर्क्रिया कार्यक्रमहरू गरेर गलत धारणाहरूलाई हटाउने अभियानमा चाहिँ हामी लागिरहेका छौँ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन शाखा प्रमुख वसन्त गैरे। अब अर्को सन्दर्भ, रेडियो कृष्णसार एफएम 94 मेगाहर्जमा कानून न्याय र अधिकार सम्बन्धी रेडियो कार्यक्रम रेडियो इजलास सुरु भएको छ। कानून न्याय र मानवाधिकार सम्बन्धी समस्या वा सवालको उचित परामर्श दिने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। न्यायको पर्खाइमा रहेका र कानूनी प्रक्रिया थाहा नपाएकाहरूलाई यो कार्यक्रमले दिशा निर्देश गर्ने रेडियोका स्टेशन प्रमुख तुला अधिकारीले बताउनुभयो। आज मंगलबार अहिले बिहान 7:30 बजेदेखि 8 बजेसम्म अधिवक्ता वसन्त गौतमले कार्यक्रम उत्पादन गर्नुहुनेछ। कानून न्याय र मानवाधिकार सम्बन्धी रेडियो कार्यक्रम रेडियो इजलास रेडियो कृष्णसार एफएमको आफ्नै उत्पादन हो।
आर्थिक वर्ष 2073-74 जिल्लाबाट झन्डै 3 करोड रुपियाँको बिउ बिक्री भएको छ। मकै, गहुँ, धान र तरकारीको 190 मेट्रिक टन बिउ जिल्ला बाहिर निकासी भएको यो पनि जिल्लाभरको तथ्याङ्क होइन। किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम अन्तर्गत कृषि उद्यम जिल्ला लगानीद्वाराको कार्यालय मार्फत बिउ बजारीकरण गरेका समूह सरकारीको उत्पादन मात्रै हो। पश्चिम रुकुम जिल्लाका 42 बिउ उत्पादन कृषि समूह तथा सहकारीको मकै, गहुँ, धान र तरकारीको गरी एक वर्षमा मात्रै 2,84,49,290 रुपियाँको बिउ बिक्री गरेका हुन्। कान्तिपुरमा हरि गौतमले खबर लेख्नु भएको छ।
जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक प्रसूतिका लागि विशेषज्ञ सेवा सुरु भएको छ। स्त्रीरोग विशेषज्ञ डाक्टर राजीव शाह नेतृत्वको टोलीले प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यस्तै बिरामी उपचारमा चिकित्सकको लापरवाही भएको भन्दै विभिन्न ठाउँमा अस्पतालमा तोडफोड र चिकित्सकमाथि आक्रमण हुन थालेपछि सरकारले नयाँ कानुन बनाउने भएको छ। सरकारले बिरामीको उपचारका क्रममा हुने लापरवाही, त्रुटि तथा गल्तीलाई रोक्न भन्दै कडा कानुन बनाउने भएको हो। उपचारका क्रममा कुनै चिकित्सकको लापरवाहीबाट बिरामीमाथि कुनै समस्या आइपरे उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति भराउने कानुन बनाउन लागेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सञ्चार माध्यमलाई जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्युको घटना बढेको, बिरामी अङ्गभङ्ग हुन थालेको, गुनासो बढेपछि त्यस खालका घटना रोक्न नयाँ कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको प्रवक्ता बस्नेतको भनाइ छ। दैनिक नेपालगञ्जमा खबर छ।
सुदूरपश्चिममा सञ्चालित अधिकांश कृषि उपज हाट बजारमा बिचौलिया र भारतीय व्यवसायीको प्रभाव रहेको छ। हाट बजार, तरकारी बिक्री केन्द्र र स्थायी रूपका सब्जी मण्डीमा उनीहरूको प्रभावले कृषकले आफ्ना उत्पादनको न्यूनतम मूल्य समेत नपाएको गुनासो छ। कृषकले उत्पादनका सही मूल्य पाउन भनेर सरकारी अनुदान र दाताको बजेट खर्च गरी कृषि उपज हाट बजार सञ्चालनमा आएका छन्। डीआर पन्त र मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
स्थानीयले चन्दा सङ्कलन गरेर विद्यालय धानेका छन्। यो प्युठानको खबर हो। नौ बाहिनी गाउँपालिका पाँच डाम्रीको नेपाल राष्ट्रिय मावि स्थानीयकै सहयोगमा चलेको छ। कक्षा कोठा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नभएपछि स्थानीयले चन्दा उठाएर विद्यालय धानेको प्रधानाध्यापक नरबहादुर घर्तीले बताउनुभयो। उता बाजुरामा जिल्लामै पहिलोपटक गाउँका गृहिणीलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। छेद गाउँपालिका अन्तर्गत डोगडीको भिडे तोला र गुदु खातीको खाती गाउँका वासीलाई उक्त कक्षामा सहभागी गराइएको आजको कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा कालो बजारी नियन्त्रणको उपाय
अनुगमन समितिले दसैँ तिहारको बीचमा मात्रै टाइटली गर्नु चाहिँ होइन, सकेसम्म एकदम टाइटली रूपमा वर्षैभरि अनुगमन हुनै पर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 483 5223।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5281-5812।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। ठुला चाडपर्वहरू नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिने गरिए तापनि अन्य समयमा खासै अनुगमन हुने गरेको पाइँदैन। विगतमा चाडपर्वमा व्यापारीहरूले कालोबजारी गरेको गुनासो आएको थियो। सोही गुनासोलाई मध्यनजर गरी बाँकेमा जिल्ला स्तरीय अनुगमन समितिले अनुगमनको कार्य अघि बढाएको छ। यसैबीच साथी शम्भु थारूले कालोबजारी नियन्त्रणको उपायबारे विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई सङ्कलन गर्नुभएको छ।
विष्णु बोहरा, अलि व्यवस्थित रूपले नै अलि कानुनहरू बनाउनु पर्छ, प्रभावकारी रूपमा नै लागू गर्नुपर्छ, त्यसपछि मात्रै हुनसक्छ। बजार अनुगमन समिति छ, उनीहरूले पनि लुज गरिरहेको अवस्था छ, उहाँहरूले नै ढिलासुस्ती गरेको कारणले यस्तो कालोबजारी भइरहेको छ।
हिमलाल चौधरी, सबभन्दा पहिले त अब बजार अनुगमन समितिले पनि अनुगमन गर्नु पर्यो। त्यही अनुसार के भन्छ, हाम्रो सरकारी जुन निकाय छ नि, वाणिज्य कार्यालय, त्यसपछि गएर औषधि व्यवसाय विभाग, उनीहरूले के भन्छन् अनुगमन गर्नु पर्यो र जनताहरूले पनि बुझ्नु पर्यो कि कस्तो खालको सामान हो, त्यसको क्वालिटी के छ, त्यो कुरा राम्रोसँग बुझेर मात्रै किन्न पर्यो।
गोपाल सिंह खड्का, कालोबजारी जननियन्त्रणको लागि पनि अब जुन अभियान अब सरकारले चलाएको छ, यो प्रभावकारी चाहिँ अझै छैन, यसलाई प्रभावकारी बनाउनुपर्छ भन्ने नै हो। वर्षैभरि अब यो के हो भने दसैँ तिहार आएको बेला मात्रै गर्ने, अघि पछि नगर्ने, अब किनभने अब व्यापारीहरू त सचेत हुने यतिखेर चाहिँ उनीहरू अलि नियन्त्रण हुनन्, तर एउटा जुन प्रविधि छ त्यो त नियन्त्रण हुँदैन नि। त्यो त के हो भने वर्षैभरि तपाईँ गर्ने सब अनुगमन चाहिँ गरिरहनुपर्छ, किनेहरूले पनि अब सचेत हुनुपर्छ।
मेरो नाम पवित्रा ओली, तर यसको लागि चाहिँ जनचेतना पनि एकदम टाइटली रूपमा हुनुपर्छ। अनुगमन समितिले दसैँ तिहारको बिचमा मात्रै टाइटली गर्नु चाहिँ होइन, सकेसम्म एकदम टाइटली रूपमा वर्षैभरि अनुगमन हुनै पर्छ।
पूर्ण प्रसाद भट्ट, बजार अनुगमन समिति, त्यसमा अनि वाणिज्य सङ्घ, अनि दुग्ध संस्थान र यो नाप्तोल विभाग, औषधि व्यवस्था विभाग र उहाँले सबैले चाहिँ आफ्नो तर्फबाट राम्रो हिसाबले गौरव तरिकाले मितिलाई हेरेर नियन्त्रण गर्नु पर्यो र जस्तो किन्ने उपभोक्ताले पनि बनेको मिति र एक्सपायरी मिति कस्तो छ अनि त्यो सामानहरू कस्तो छ क्वालिटी छ कि छैन त्यसको पनि हेरेर नै उहाँले किन्नु पर्यो।
दसैँ तिहारमा नेपालगञ्जका नाका भएर भारतबाट दिनहुँ 1,000 भन्दा बढी नेपाली घर फर्किने गरेका छन्। उनीहरूलाई भारतीय प्रहरी र पन्सर अधिकारीहरूले निकै दुःख दिने गरेका छन्। भारतमा मजदुरी गरेर दसैँ तिहारमा घर फर्किने नेपालीलाई भारतीय प्रहरीले पन्सर अगाडि लाइन लगाएर पैसा असोल्छन्। प्रत्येकबाट कम्तीमा 20-50 भारतीय रुपैयाँ नअसोली नेपाल छिर्न दिँदैनन्। अधिवक्ता राकेश श्रीवास्तवले बताउनुभयो। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा खबर लेख्नुभएको छ।
आन्दोलनरत विद्यार्थी सङ्गठनसँग सहमति भएपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको ताला करिब 1.5 महिनापछि खुलेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। उता सल्यानमा कुमाख मालिका गाउँपालिका 5 जुवातास नियन्त्रण अभियान सञ्चालन गरिएको छ। उता रुकुममा नेपाल खाद्य संस्थान शाखा कार्यालयले आइतबार चामलको मूल्य घटाएको छ। लागु औषध प्रयोगकर्ता पक्राउ, सुईको माध्यमबाट लागु औषध प्रयोग गर्ने 2 महेन्द्र नगर सामुदायिक प्रहरीले पक्राउ गरेको खबर कान्तिपुरमा छापेको छ। उता कैलाली जिल्लामा रहेका छोटी भन्सार नाकाहरूमा सञ्चालन नआउँदा त्यहाँ मालसामान तस्करी गर्नेहरूलाई सजिलो भएको खबर पश्चिम टुडेमा छापिएको छ।
दसैँको मुखमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराले नेपालगञ्जको बजार ओगट्न थालेको छ। प्रतिबन्धित भारतीय कुखुरा बाँके र बर्दियाका विभिन्न नाकाबाट दिनहुँ अवैध रूपमा भित्रिए पनि यसतर्फ कसैले चासो दिएका छैनन्। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्ज उपमहानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने विषयमा यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर 2 रेशम अधिकारीको विचार।
हाल त यो नेपालको समस्याको प्रमुख समस्याको रूपमा देखा परेको यो खुल्ला दिशामुक्त नेपाल नै खुल्ला दिशामुक्त बनाउने कुरामा यो राज्यले 2-4 कार्यक्रम यो भन्दा पनि अगाडि चलाइरहेको छ र यो नेपालगञ्जलाई वास्तविक अब राज्य परिवर्तनको एउटा सिस्टममा गइसकेपछि अब स्थानीय तह कार्यकारी छ। यति बेला नेपालगञ्ज उपमहानगरपालिकाले जनप्रतिनिधि पाइसकेको छ र अब हिजोको गरेको एउटा बाटोबाट खुल्ला दिशामुक्त हुन नसकेको कारण अब यो नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधि र सबै वडाका वडा अध्यक्षहरूले एउटा नयाँ ढङ्ग मुर्चा बनाएर र नयाँ कार्ययोजनाभित्र खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि प्रत्येक वडाहरूमा नयाँ ढङ्गका नयाँ संरचनाहरू तय गर्दै र युवा यहाँका समाजसेवी र कर्मचारी सबै वर्गहरूलाई एकपटक फेरि पनि नयाँ मोडेलको योजना सहित फेरि अभियान सञ्चालन गर्नुपर्छ। बनेका टोयलेट चर्पीहरू छन् तिनीहरूलाई सञ्चालन गर्ने र सार्वजनिक ठाउँमा व्यापक रूपमा त्यस्ता सार्वजनिक शौचालयहरू निर्माण गर्ने र त्यसलाई प्रारम्भिक ढङ्गले र प्रारम्भिक चरणबाटै भएका संरचनाहरूलाई अनुगम गर्ने र संरक्षण गर्ने एउटा नयाँ विधि यो नेपालगञ्ज उपमहानगरपालिकाले चलाउनु पर्छ र त्यो ढङ्गले यहाँ स्थायी थायी रूपमा बसोबास गर्ने सबै आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विमानस्थलमा एयर ट्राफिक बढ्दो, नेपालगञ्जबाट काठमाडौँका लागि 10 र कर्णालीमा 20 उडान। दशकपछि रुपैडियामा डिएम शनिबार नेपाल भारत सीमा बैठक बस्ने।
जाजरकोटमा करोडौँ खर्चिएका सडक अलपत्र, नियमित यातायात सञ्चालनमा कठिनाई, सडक सञ्जाल नजोडिँदै हुम्लामा गाडी सञ्चालन।
दैलेखका विद्यालयमा किशोरी कक्षामा कोठामा बिहोस हुने क्रम बढेपछि पठन पाठनमा समस्या, मुगुमा रेबिजको सुई लगाउन 50,000 खर्च।
र कैलालीको हुलाकी राजमार्ग अझै निर्माण सम्पन्न भएन, चिकित्सक विरुद्ध कडा कानुन बनाइँदै।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असोज 3 मङ्गलबार, सेप्टेम्बर 19, आशीवन कृष्ण चतुर्दशी तिथि, आज संविधान दिवस। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण